بسم الله الرحمن الرحيم. اللهم صل على محمد وآل محمد. اللهم صل على محمد وآل محمد.
أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. آج ہماری تفسیر کی تھوڑی سی گفتگو رہ گئی تھی اور ابھی تک پہلی آیت پر ہی ہم اٹکے ہوئے تھے سورہ ہمزہ کی. ویل لکل ہمزتے لمزتے الذی جمع مالا وعددہ. ویل ہے, تباہی ہے, بربادی ہے, جہنم ہے اس کے لیے جو ہمزہ ہو اور لمزہ ہو. وہ میں نے بتایا تھا آپ کو کہ ہمزہ کے لیے کچھ علماء نے کہا تھا کہ غیبت کرنے والوں کے لیے, اور لمزہ ان کو کہتے ہیں جو چغل خور ہوتے ہیں. پھر جمع مالا وعددہ, ان پر بھی ویل, تباہی اور بربادی ہے جو حلال اور حرام کا خیال کیے بغیر مال کو جمع کرتے رہتے ہیں. اس پہ تو ہماری مال کی مذمت, اور اس کے اندر جو ایک پروپیگنڈا بھی کیا جا رہا ہے کہ مال کی سب تک مذمت کر دی جائے کہ لوگ بالکل ہی, تاکہ اسلام کو ہر اعتبار سے معیشت کے اندر بھی زبردست قسم کا نقصان پہنچا دیا جائے, تو اس قسم کے بھی کچھ افکار اسلام کے اندر پیدا کر دیے گئے. تو ہم ایک درمیانی قسم کا ایک نظریہ بھی بتائیں گے کہ اس کا کیا ہے. مال اپنے ساتھ برائیاں لے کر آتا ہے, تو اس کے بہت زیادہ فوائد بھی ہیں, اور یہ وہی مال ہے جس سے آپ آخرت بھی حاصل کر سکتے ہیں. لیکن کس طرح یہ ہماری کبھی اور کی گفتگو. یہ سب انا مال ہو اخلدا, یہ لوگ یہ سمجھتے ہیں کہ مال جو ہے ان کو دوام اور ہمیشگی بخش جائے گا. یہ بھی بہت واضح سی بات ہے, کچھ لوگوں کا خیال یہ ہوتا ہے. کلا لے یم بے زن نفل ہوتما, ہرگز ان کا خیال غلط ہے اور ان کے لیے ہوتما ہے, بھڑکائی ہوئی آگ ہے. وما ادرا کا مل ہوتما, تمہیں کیا پتا کہ یہ ہوتما کیا ہے. نار اللہ الموقدہ, یہ خدا کی بھڑکائی ہوئی آگ ہے. اللذی تطلع علی الافئدہ, یہ ہے ہماری اس پر ہماری گفتگو ہوگی. یہ آگ دلوں کے اندر سے نکلے گی. ایک دفعہ میں نے بہت پہلے اشارہ کیا تھا, شروع میں آیا تھا کہ جب اپنے موقع پر یہ گفتگو آئے گی تو یہ بات بتائی جائے گی. علماء تفسیر نے اس میں لکھا ہے, اٹک گئے ہیں اس مقام پر کہ دیکھیے ہر آگ جو ہے وہ باہر سے اندر کی طرف جلاتی ہے ہم کو. مثلا ہمارے پہلے کھال جلے گی, پھر نیچے کا گوشت جلے گا, پھر وہ ہڈیوں تک پہنچے گی. اسے خدا کہہ رہا ہے اللتی تطلع علی الافئدہ, یہ تو دلوں کے اندر سے باہر نکلے گی. یہ کون سی آگ ہے جو اندر سے باہر آ رہی ہے؟ علماء نے کہا کہ دیکھیے دوزخ کو ہم صرف ایک ہی چیز سمجھتے ہیں. امام خمینی نے بھی اس بات کو خاص طور پہ لکھا ہے. دوزخ کی دو قسمیں, ایک کو کہتے ہیں دوزخ جسمانی اور ایک ہے دوزخ روحانی. دوزخ جسمانی کے تو آپ سنتے ہی رہتے ہیں, کسی اعتبار سے وہ کھال نہیں چڑھ جائے گی اور اس کے اوپر جس اعتبار سے عذاب آئے گا. ایک دوزخ روحانی بھی ہے, اور علماء کہتے ہیں اس دوزخ روحانی تین قسم کی آگ اس کے اندر پائی جاتی ہے. اس دوزخ روحانی کے اندر, جس کے اندر اس آیت کی طرف اشارہ کیا گیا, وہ دلوں کے اندر سے باہر نکلے گی. تین قسم کی آگ ہے. نمبر ایک, دنیا سے جدائی اور فرقت کی آگ. یہ پہلی ہے, اب اس کی میں تفصیل بتاتا ہوں. اور نمبر دو, ندامت, پشیمانی اور ذلت و رسوائی کی آگ. اور نمبر تین, دیدار الہی سے محرومی کی آگ. یہ تین قسم کی آگ اس کو کہا جاتا ہے دوزخ روحانی. نمبر ایک, دنیا سے فرقت اور جدائی کی آگ. علماء نے لکھا کہ جتنا زیادہ آپ دنیا کے اندر آسائشیں حاصل کرتے چلے جائیں گے, جتنا زیادہ آپ کے اوپر مصیبتیں کم سے کم ہوں گی, اتنا ہی آپ کا عشق دنیا سے بڑھ جائے گا. اور جب وقت مرگ قریب آئے گا تو اتنا ہی زیادہ, بلکہ علماء نے جو مثال بھی لکھی ہے کہ فرض کر لیں ایک شخص بہت بڑا ایک ملک کا بادشاہ ہے, اس کو ہر طرح کی نعمتیں حاصل ہیں, اور ایک دم سے کوئی انقلاب آئے اور اس کو تمام تخت و تاج سے جو ہے وہ محروم کر دیا جائے, تمام کی تمام نعمتیں اس سے واپس لے لی جائیں, اس کو ذلیل ترین کاموں کے اوپر لگا دیا جائے, اس کے گھر کی عورتیں جو ہے کنیزیں بنا لی جائیں, اس کے بچے جو غلام بنا لیے جائیں, تو اب کتنا اس کو اپنا اتنا زیادہ اس کو غم ہوگا کہ کاش یہ میں ذلت نہ دیکھ سکوں, بس مجھے موت آ جائے اس موقع پر. دنیا سے جدائی اور اس کو اپنے جو بادشاہت کا زمانہ اور جو تسلط کا زمانہ ہے, اس حد تک زیادہ یاد آئے گا, اس کو موت کو گوارا ہوگی لیکن وہ ذلت اس وقت کی گوارا نہیں ہوگی. تو دنیا سے جدائی اور فرقت کی آگ اسی کے متعلق کہا جاتا ہے کہ دنیا کافر کے لیے جنت ہے اور آخرت کافر کے لیے دوزخ ہے. بھائی آپ جو علامہ اقبال بھی شکوہ میں کہتے تھے نا, کہ وہ جو صحیح شعر تو مجھے یاد نہیں, کہ اس دنیا میں کافر کو تو ملے حور و قصور اور مسلمان کو فقط وعدہ حور. یعنی جو مسلمان ایک لحاظ سے آپ کہتے ہیں بھائی یہ کافر تو اتنے زبردست سمجھے, اسکاٹ لینڈ اور پتہ نہیں کون کون سی ہالینڈ, اتنے بہترین بہترین ممالک اس جگہ پر رہتے ہیں, یہ تو جنت ان کو ہی مل گئی. تو واقعی جنت ان کو ہی مل گئی, کیونکہ جب ان کے لیے یہی محبوب ترین چیز تھا, انسان سے جب اس کا محبوب جدا ہو جاتا ہے, جسے شاعری کی زبان میں بھی کہتے ہیں आतिश फुरकत में वो शख्स जलने लगता। बिल्कुल यही आतिश ये इंसान इस दुनिया ही से लेकर जाएगा। जितना इसके पास मालो असबाब इस दुनिया के अंदर होगा, जितना इसके साथ इसके पास वसाइल होंगे, जितना इसके लिए दुनिया में हालात साजगार रहेंगे, उतना उससे दुनिया का इश्क बढ़ जाएगा, और उतना ही उसके लिए वो दुनिया की जुदाई, वो फुरकत की वो आग, वो दोजख में जाकर उसको पता चलेगी। जिस्मानी दोजख का तो अजाब होगा ही, उसको वो दुनिया के तमाम ऐशो आराम वो सब चीज़ें याद आएंगी। उसकी तड़प में जो अपने दिल में वो महसूस करेगा वो आग की सूरत में होगी। इसको कहा जाता है दुनिया की फुरकत और जुदाई की आग, वो उसके दिलों से वहाँ बाहर निकलेगी। नंबर दो, नदामत जिल्लत और रसवाई की आग। उलमा ने इसकी भी बहुत ही अजीब व गरीब किस्म की भी मिसाल दी है। अच्छा, क्योंकि पुराने उलमा अखलाक उस ज़माने में तो इसी किस्म की मिसालें होती थी कि अगर कोई शख्स किसी पर बहुत ज़्यादा एतमाद करने लगे, मसलन कोई बादशाह किसी बहुत एतमाद करने लगे और उसको तो बहुत किस्म के अख्तियार सौंपने लगे और उसको अपने महरामों के अंदर आमद और रफ्त की भी इजाज़त दे दे, और वो शख्स अंदर ही अंदर सबका सफाया कर दे, बादशाह के तमाम अख्तियार पर कब्ज़ा कर ले, उसकी महराम औरतों के साथ भी जो है वो मसलन ज़िनाकारी शुरू कर दे, और फिर बाद में उसको पता चले कि बादशाह किसी जगह से मुझको देख रहा है। मसलन आप किसी अपने दोस्त को देकर चले जाते हैं कि ले लो घर की चाबी, मैं जब आऊँगा तो फिर तुमसे ले लूँगा, और आप घर में झांक के मसलन देखते हैं कि जो है वो कुछ ऐसे नाशायस्ता हरकत का मुर्तकिब उस घर के अंदर हो रहा है, कि उसको पता चले कि अगर आप देख रहे हैं बल्कि आप उसकी तमाम एक्टिविटीज़ को अब तक देखते आ रहे हैं, तो उस वक्त जो जिद्दत और शर्मिंदगी वो अपने अंदर महसूस करेगा। तो क़यामत के दिन मोमिन या जो भी शख्स जो उसके अंदर दोज़ख के अंदर जाएगा, वो उस वक्त उसको ये बात पता चलेगी कि मैं जो जो एक्टिविटी करता था वो खुदा इस एतबार से मुझको देख रहा था। उस वक्त जो इतनी जिल्लत नदामत और शर्मिंदगी महसूस करेगा, उसकी एक आग दिल से उसके निकलेगी। इसको कहा जाता है जिल्लत और रुसवाई की आग। और नंबर तीन, दीदार इलाही से महरूमी की आग। कहा यह जाता है कि आईना दिल जो है हमारा, जब तक ये साफ नहीं होगा, देखिए आप जमाल इलाही, अच्छा जमाल इलाही से मुराद ये नहीं कि माजल्ला के हम खुदा की जिस्मानियत के कायल हैं, तो मखसूस एक गुरु का नज़रिया है, खुदा तो कभी नज़र आ ही नहीं सकता, लेकिन जो खुद मौला भी कहते थे कि मैंने अपनी बसीरत की आंखों से जो है खुदा को देखा, निगाह बसारत से नहीं, निगाह बसीरत से, कि बसारत में खुदा नहीं आ सकता। तो वो जो बसीरत से हमको जमाल इलाही का मुशाहिदा करना होगा, उससे महरूमी की आग और मायूसी की आग कभी मुशाहिदा नहीं हो सकेगा उस चीज़ का। उस वक्त जो उसके दिल से वो आग निकलेगी, वो एक खतरनाक तरीन आग होगी जिसका दोज़ख जिस्मानी भी जिसका मुकाबला नहीं कर सकती। उलमा ने लिखा, बल्कि वो जो कहा जाता है ना कि शेर भी है गोया कि आईना दिल का तेरी तस्वीर के काबिल नहीं, जैसे किसी शायर ने कहा, तो बिल्कुल यही बात खुदा के लिए भी है कि हम आईने दिल में जब खुदा की तस्वीर देखेंगे तो आईना ही अगर तारीख है, आईना ही अगर ख़राब है कि उसके अंदर अक्स ही नहीं उभर पाता, तो हम उस अक्स नूर खुदा को भी नहीं देख सकेंगे जब तक हम अपने आईना दिल को पाक नहीं कर लेंगे। तो ये हमें क़यामत के दिन जाके पता चलेगा, इस हद तक मायूसी और जमाले और दीदार इलाही से जो महरूमी की आग वो दिल से निकलेगी। उलमा ने कहा कि ये वो वाली आग नहीं होगी, बल्कि ये जो इससे आप अंदाज़ा लगाएं कि ये जो आम आग जो है हमारी जो दुनिया के अंदर है, इसको ये दोजख की आग को 70 मरतबा पानी से धोकर इस दुनिया में भेजा गया, 70 मरतबा पानी से धोकर, तो इसके अंदर इतनी हिद्दत आप कितने सेंटीग्रेड तक इसको ले जा सकते हैं, आप उससे सोचिए उससे भी किस हद तक शदीद वो जो है आग होगी। अच्छा, लोग फिर क्यों जब भी उनके सामने इस किस्म की गुफ्तगू की भी जाती है तो इसको थोड़ा सा हकारत से सुना जाता है। उलमा ने अपनी किताबों में लिखा है कि दोज़ख जिस्मानी के मुतालिक तो लोग बड़े कान पकड़ते हैं, लेकिन जब दोज़ख रूहानी का तस्करा आता है तो हकीकत बात तो है कि वाकई इसको समझाना भी बहुत मुश्किल है। भाई आप देखिए, जो हमने मिसालों से बात वजाहत की, इससे कहाँ उनकी बात की वजाहत हो पाई है कि वो किस किस्म की आग होगी। तो एक तो बात ये भी है, दूसरी बात ये भी कि इंसान को आप देखिए कि वो बाज़ात उस चीज़ को समझ में नहीं पाता जितनी उसमें अकल होती है। मसलन अगर किसी 5 साल के बच्चे से कहा जाएगा पढ़ो, और अगर नहीं पढ़ोगे तुम बाप की जायदाद से महरूम हो जाओगे, उसको परवाह नहीं होगी कोई, और उसे कहा जाएगा पढ़ो वरना कान खींचे जाएंगे या पिटाई होगी, तो फौरन डर जाएगा। हालांकि देखा जाए तो कान खींचना या पिटाई होना ये इतनी बड़ी सज़ा नहीं, इतना जायदाद से महरूमी उसके लिए बड़ी सज़ा है। तो उतना जो है वो इन दोज़ख के रूहानी इसके अंदर गिरफ्तार होना इतनी बड़ी सज़ा है, लेकिन इसके दिमाग में इस वक्त आ ही नहीं सकती है बात, और लोग इसी वजह से इसको थोड़े से हकारत से भी सुनते हैं, वरना ये दोज़ख के जिस्मानी से भी कहीं ज़्यादा शदीद तर ये सज़ा है। तो बहरहाल ये एक आयत जो खास तौर पर, वरना तो एक उनके अंदर भी कुछ बातें नहीं किस्म के अमूर पाए जाते हैं जो और आयतें भी, लेकिन सूरह हमज़ा की जो पहली आयत है और ये खास तौर पर नारुल्लाहिल मुक़द्दरा, खुदा की भड़काई हुई आग है, और अल्लज़ी तब्तलि अलल अफ़ेदा, ये दिलों से निकलेगी। तो इसका क्या मफहूम है, ये उलमाए तफसीर ने यानी हकीकी तौर पर उलमाए अखलाक ने बताया है कि कौन सी दोज़ख रूहानी होती है। गुफ्तगु हमारे मुकम्मल हो, दरूद भेजिए मोहम्मद वाले मोहम्मद। अल्लाह।
يا صاحب الزمان.